आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। पवित्र धर्मशास्त्र बाइबलको अध्ययन प्रेरित 24 अध्यायबाट आज हामी गर्न गइरहेका छौं। यो 24 अध्यायमा हामी मुख्य विषयको रूपमा देख्नेछौ पाउल कैसरियामा फेलिक्सको अगाडि देखा पर्दछन्। हामीले अगाडिका अध्यायमा देखिसकेका छौं कि पाउललाई कैसरियामा यरूशलेमबाट गुप्त रूपमा यहुदीहरूबाट चाल गरेर उम्काउन ल्याइएको थियो, जसले उसलाई मार्न गुप्त योजना बनाइरहेका थिए। यो स्पष्ट छ कि पाउलले सुसमाचार सेविकाको लागि आफ्नो भाइहरूको सहानुभूतिहरू प्राप्त गर्ने काममा असफल रहे, जुन काममा तिनी लागेका थिए वा नियुक्त भएका थिए। म अनुमान गर्दछु कि पाउलको लागि यो समय मानसिक विषाद वा खिन्नता र निरुत्साहको समय थियो, किनभने प्रेरित 23 अध्यायको 11 पद अनुसार प्रभु पाउल कहाँ उसलाई सान्त्वना र उत्साह दिन रातमा प्रकट हुनुभयो। उहाँले आफ्नो यो विश्वासयोग्य सेवकलाई भन्नुभयो कि तिनी आफ्नो निम्ति रोममा पनि गवाही हुनेछन्। प्रभुले उसलाई यो प्रतिज्ञा गर्नुभएन कि यो काम सजिलो छ। धेरै कठिनाईहरू र कष्टदायक अनुभवहरू तुरन्तै उसको अगाडि थिए। भन्नु नै पर्ने हो भने यहाँदेखि अन्तिम उसको अन्तिम शहीदको मृत्युसम्म उसको जीवनमा कष्ट र यातनाहरूको मात्र सामना गर्नेछन्। वास्तवमा यो दमिश्कबाट तिनलाई पर्खालबाट टोकरीमा लगाएर भगाएदेखि यो उसको जीवनमा लगातार आएको अभिन्न दशा हो, परिस्थिति हो। यस अध्यायमा हामी सिक्नेछौ कि प्रधान पुजारी हननिया र बुढा प्रधानहरू यरूशलेमबाट पाउललाई दोष लगाउन फेलिक्स बडा हाकिमको अगाडि देखा पर्दछन्। पाउललाई राजद्रोह, विद्रोह र मन्दिरलाई अशुद्ध पार्ने व्यक्ति भनी दोष लगाइन्दछ। प्रेरित 24 अध्यायको 1 पदमा भनिएको छ, पाँच दिनपछि प्रधान पुजारी हननिया र कतिपय धर्मगुरूहरू तर्तुलस नाउँका एकजना वकिलसँग त्यहाँ आए। तिनीहरूले पाउलको विरूद्ध हाकिमको अघि मुद्दा पेश गरे। दोष लगाउनेहरूले कति पनि आफ्नो समयको खेरो फालेनन्। पाँच दिनपछि तिनीहरू पाउलको विरूद्ध अभियोगको दोष लगाउन त्यहाँ आए। तिनीहरूले आफूसित तर्तुलस नाउँको एकजना वक्तालाई ल्याए। त्यो अति नै चलाक चतुर व्यक्ति थिए। त्यसले ल्याएको दोष पनि अति नै राम्ररी तयार गरिएको थियो। यो अति नै छोटो तर ठिक बिन्दुको ठिक विषयवस्तुको थियो। दुईदेखि चार पदमा भनिएको छ, पाउल त्यहाँ झिकाएपछि तर्तुलसले तिनलाई यसो भन्दै अभियोग लाउन थाले, अति माननीय फेलिक्स, हजुरबाट हामीले ठूलो शान्ति भोग गर्दछौ र हजुरले यस जातिको निम्ति सुधारहरू शुरू गर्नुभएको छ। यो कुरा हर प्रकारले सबै ठाउँमा हामी कृतज्ञता साथ स्वीकार गर्छौं, तर हजुरको बढ़ी समय नलिएर हाम्रो विन्ती छोटकरीमा दया गरी सुनिदिनुहोस्। आफ्नो भाषणको पहिलो भागमा तर्तुलसले फेलिक्सको तारीफ गरे, तर फेलिक्स यस्तो तारीफ पाउन योग्य थिएनन्, किनभने अरू ऐतिहासिक पुस्तकहरूबाट उनी एउटा कठोर र निर्दयी शासक थिए भन्ने कुरा हामी थाहा पाउँछौ। अनि पाँच पदमा भनिएको छ, किनकि हामीले यस मानिसलाई जताततै दुःख दि हिँड्ने, संसारभरिका सारा यहुदीहरूको बीचमा आन्दोलन मचाउने र नासरी पन्थका मुख्य अगुवाहरूको रूपमा भेटाएका छौं। त्यस तर्तुलस भन्ने वक्ताले पाउललाई राजद्रोहीको रूपमा आरोप लगाउँछन् अनि निश्चय नै त्यसले यसको प्रमाण दिन सकेन। पद 6-9 भनिएको छ, यसले मन्दिर अपवित्र पार्ने पनि कोशिश गरेको थियो, तर यसलाई हामीले पक्र्यौं। हाम्रो व्यवस्था अनुसार कारवाही गर्ने पनि थियौं, तर सेनापति लुसियसले हामी कहाँ आएर बडो जबरदस्त साथ त्यसलाई हाम्रो हातबाट खोसेर लैजानुभयो र यसको विरूद्धमा अभियोग लाउनेहरूलाई हजुर कहाँ आउने आज्ञा गर्नुभयो। अब हजुर स्वयंले यसको जाँच गर्नुभएमा हामीले यसलाई लाएको अभियोगका यी सबै कुरा ऊबाट थाहा पाउन सक्नुहुन्छ। ती यहुदीहरूले पनि ती कुराहरू सबै ठिक हुन् भनी समर्थन गरे। यहुदीहरू चाहिँ धार्मिक शासकहरू थिए जो यरूशलेमबाट त्यहाँ पाउललाई अभियोगहरूको जोड गर्न आएथे। यहाँ यो कुराको ध्यान दिनुहोस् कि तर्तुलसले सत्यतालाई बंग्याए। उनले भने कि यहुदीहरूले पाउललाई व्यवस्था अनुसार पक्रेका थिए, तर रोमी सेनापति लुसियसले बडो जबरदस्त साथ यहुदीहरूको हातबाट पाउललाई खोसेर लगे। तर यो तर्तुलसको कुरा झुटो थियो। बरु यहुदीहरूले नै बडो जोरदार र जबरदस्त साथ पाउललाई मन्दिरको चोकमै मार्न खोजेका थिए र ती सेनापतिले तिनको जीवन बचाइदिएका थिए। कुरा जेसुकै होस्, हामी पाउलप्रति तीन दोष लगाएको देख्छौ, राजद्रोही, विद्रोही, पन्थका अगुवा र मन्दिरलाई अपवित्र पार्ने व्यक्ति। यो तीन दोष पाउलमाथि लगाइएको थियो। तर्तुलसले यो दोषहरू धार्मिक अगुवाहरूको निम्ति पेश गर्दछन्। अहिले पाउल आफ्नो बचाउको वा सफाईको भाषण फेलिक्सको अगाडि दिन्छन्। 10 र 11 पदमा भनिएको छ, हाकिमले तिनलाई बोल्ने इशारा गरेपछि पाउलले जवाब दिए, धेरै वर्षदेखि हजुर यहुदी जातिको न्यायाधीश हुनुभएको कुरा थाहा पाएकोले म आफ्नो पक्षमा सहर्ष बोल्दछु। हजुरले पत्ता लाउन सक्नुहुन्छ कि म यरुसलेममा आराधना गर्न गएको 12 दिनभन्दा बढ़ी भएको छैन। पाउल भनिरहेका छन् कि तिनी आफ्नो मुद्दालाई फेलिक्सको अगाडि पेश गर्न पाउँदा खुशी छन्। पाउल जान्दछन् कि फेलिक्स धेरै लामो समयदेखि यहुदी मानिसहरूको न्यायकर्ता छन्, जुनको मतलब हो फेलिक्स तिनीहरूको रीति थितिहरूको राम्ररी बुझ्दछन्। त्यसकारण पाउल जुन कुरा भन्न गइरहेका छन् त्यो कुरा यो रोमी फेलिक्स बडा हाकिमको निम्ति नौलो छैन। अनि पद 11-14 भनिएको छ, हजुरले पत्ता लाउन सक्नुहुन्छ कि म यरुसलेममा आराधना गर्न गएको 12 दिनभन्दा बढ़ी भएको छैन। यिनीहरूले न त मलाई कुनै मानिससँग बहस गरिरहेको भेटाए, न मन्दिरमा वा सभाघरमा अथवा शहरमा जनतालाई उत्तेजित पारेको भेटाए, न त मलाई अहिले दोष लाइरहेका कुराहरूको यिनीहरूले प्रमाण दिन सक्छन्। तर यो म हजुरकै सामुन्ने स्वीकार गर्दछु कि जुन मार्गलाई तिनीहरू एउटा पन्थ भन्दछन् त्यही बमोजिम व्यवस्थामा भएका कुरा र अगमवक्ताका पुस्तकमा लेखिएको सबै कुरा विश्वास गरी मेरा पुर्खाहरूको परमेश्वरको आराधना म गर्दछु। जबकि फेलिक्स यहुदीहरूको रीति थिति र संस्कारहरूको राम्ररी बुझ्ने भएकोले गर्दा पाउले उसलाई भन्छन् कि तिनी यरुसलेममा यहुदीहरूको रीति र संस्कार अनुसार पूजा गर्न गएका थिए। भावमा पाउल भन्छन्, म आफ्नो जाति र राष्ट्रसँग सहमतमा छु, मैले खालि यो मात्र स्वीकार गर्छु र गर्नुपर्छ कि मैले परमेश्वरलाई आराधना गर्ने मार्ग चाहिँ तिनीहरूको निम्ति झुट्टा र एक पन्थ ठान्दछन्। तर पाउले यो कुरालाई स्पष्ट पार्दछन्, उसले आराधना गर्ने मार्ग चाहिँ पिता पुर्खा र पुरानो नियमको र व्यवस्थामा लेखिएको सन्देश अनुसार हो। 15 पदमा भनिएको छ, धर्मी र अधर्मीहरू दुवैको मृतकबाट पुनरुत्थान हुन्छ भने यिनीहरू आफैले स्वीकार गरे जस्तै म परमेश्वरमा आशा राख्दछु। मित्र, के तपाईँले यो कुराको विचार गर्नुभयो कि पुनरुत्थान ख्रिस्टियानिटीको खास केन्द्र मुटु हो? यो आरम्भदेखि यस्तै भएको छ। तपाईँ ख्रिष्टको बारेमा के सोच्नुहुन्छ? यो सधैँ जाँच हो। के उहाँ तपाईँको पापको निम्ति मर्नुभयो? के उहाँ मृत्युबाट पुनः जी उठ्नुभयो? पाउल तुरुन्तै सार भागमा आउँछन्, त्यो हो पुनरुत्थान। 16 पदमा भनिएको छ, यसैले परमेश्वरप्रति र मानिसहरूप्रति म सधैँ शुद्ध विवेक राख्ने प्रयत्न गर्दछु। पाउलले यो कुराको साक्षी दिन्छन् कि तिनी जे गरेका छन् त्यो आफ्नो विवेकको खातिर गरेका छन्। 17 पदमा भनिएको छ, अब केही वर्षपछि आफ्नो जातिको निम्ति दान र भेटी दिन म आएको थिएँ। मित्र, पाउल यरुसलेममा भएको मण्डलीलाई भेटी र दान पुर्याउन आएथे। वास्तवमा जुन भेटी दान उसको तेस्रो सुसमाचार यात्रामा उठाइएको थियो, म यस्तो विचार गर्दछु कि यो मोटो रकमको भेटी वा दान थियो जुन अन्य जाति विश्वासीहरूले यरुसलेममा रहेको दुखी मण्डलीलाई पठाएका थिए, र पाउल त्यो भेटी वा दान आफ्नै हातले ल्याउन चाहन्थे। 18 र 19 पदमा भनिएको छ, यिनीहरूले मलाई मन्दिरमा भेटाउँदा शुद्ध हुने विधि मैले पूरा गरिसकेको थिएँ। त्यहाँ कुनै भीड़ थिएन, होहल्ला पनि थिएन, तर त्यहाँ एसियाका कुनै यहुदीहरू थिए। तिनीहरू यहाँ हजुरको सामुन्ने हाजिर हुनुपर्ने थियो। मेरो विरूद्धमा यदि केही भन्ने कुरा भएदेखि तिनीहरूले अभियोग लाउन सक्थे। यदि त्यहाँ कोही दोष लगाउनेहरू भएदेखि खास दोष लगाउनेहरू व्यक्तिहरू त्यहाँ उपस्थित थिएनन्। तर्तुलसले लगाएका दोष यो हो कि पाउलले मन्दिरमा मानिसहरूलाई उत्तेजित र भड्काइरहेका थिए। त किन ती उत्तेजित र भड्काएका मानिसले पाउलको विरूद्धमा साक्षी र उजुर गरेन? तिनीहरू त्यहाँ थिएनन्। र पाउलले यो कुराको ध्यान आकर्षण गर्दछन्। 20 पदमा भनिएको छ, 20 पदमा, अथवा यी मानिसहरूले आफै यहाँ भनुन्, म महासभाको सामुन्यमा खड़ा हुँदा ममा के कसुर भेटाएका थिए? पाउल फेलिक्सले भन्छन् कि खास मामला चाहिँ पुनरुत्थान हो। मित्र, पुनरुत्थान सुसमाचारको खास मोटु हो। ख्रिष्ट हाम्रो पापको निम्ति मर्नुभयो, पुरिनुभयो र तेस्रो दिनमा पुनः ब्युति उठ्नुभयो। 22 पदमा भनिएको छ, यस मार्गको विषयमा फेलिक्सलाई यथार्थ ज्ञान भएको हुनाले उनले यी कुराहरू सुनेपछि तिनीहरूलाई यसो भनी टारेर पठाए, सेनापति लुसियस यहाँ आएपछि म तिमीहरूका मुद्दा फैसला गरिदिनेछु। फेलिक्स यस मार्ग वा पन्थको बारेमा सुनिरहेका थिए र तिनले थाहा पाए कि ख्रिष्टको मृत्यु र पुनरुत्थानको प्रचार गरिएको थियो। फेलिक्सले यो कुराको महसुस गरे कि पावल सुविज्ञ थिए, विद्वान व्यक्ति थिए, कि उसले यसको बारेमा सबै कुरा तिनलाई बताउन सक्छन्। त्यसकारण फेलिक्सले ती यहुदीहरूलाई कुरा टारेर पठाइदिन्छन् आफ्नो आफ्नो स्थानतिर, किनभने फेलिक्स एकपल्ट यसको विषयमा सुन्न चाहन्थे। उसले यहुदीहरूलाई यसो भनी टारेर पठाइदिए कि लियुस सेनापति नहुन्जेलसम्म आए पछि मात्र र प्रत्येक विवरणसहित मामलाको थाहा पाएर मात्र फैसला गर्नेछन्। यो स्पष्ट छ कि फेलिक्सले यहाँ दिएका आपसमा विरोधको कथनबाट कुनै निर्णय बनाउन सक्दैनथे। तर्तुलस एक दोष लगाइरहेका थिए अनि पावलले भने कि खास मुद्दा चाहिँ पुनरुत्थान हो, त्यसकारण फैसलालाई स्थगित राख्छन्। त्यस पदमा भनिएको छ, तब उनले पाउलाई पहरामा राख्नु र तिनलाई केही स्वतन्त्रता दिनु अनि तिनका कुनै पनि मित्रलाई तिनको खाँचोका कुरा पूरा गर्न नरोक्नु भनी कप्तानलाई आज्ञा दिए। वास्तवमा फेलिक्सले पाउलाई छोड्नु पर्ने थियो, तर तिनी एक चलाक राजनीतिज्ञ थिए। उसले पाउलाई कैदमा राखेता पनि अझै धेरै स्वतन्त्र दिन्छन्। यसपछि हामी देख्छौ अगाडि पाउलाई आफू कहाँ सुटुक्क बोलाउँछन् र ख्रिष्टको बारेमा सुन्न भन्छन् वा सुन्न लाई वा सुनाउनलाई भन्छन्। 24 र 25 पदमा भनेको छ, केही दिनपछि फेलिक्स उनकी यहुदी पत्नी द्रुसिलालाई साथमा लिएर आए र उनले पाउलाई बोलाएर ख्रिस्ट येशुमाथिको विश्वासबारे तिनीबाट सुने। पाउले धार्मिकता, स्वयं र भावी इन्साफको विषयमा बहस गर्दा फेलिक्स आत्तिए र यसो भने, अहिलेलाई जाऊ, मौका परेको बेलामा म तिमीलाई बोलाउला। मित्र, एक पापीलाई सुसमाचार सुन्ने सुविधाजनक समय वा अवसर कहिले पाउने छैन। यो फेलिक्सले पहिले नै सुसमाचारको बारेमा केही कुरा जानेका थिए। हजुर, फेलिक्सले पाउलाई आफू कहाँ सुसमाचारको वर्णन गर्न बोलाए, जुनले यो सम्पूर्ण परिस्थितिको उत्पन्न गराएको थियो। पद 24 अन्तिम खण्डमा हामी पढ्छौं कि फेलिक्सले पाउलाई बोलाएर ख्रिस्ट येशुमाथिको विश्वासको बारेमा तिनीबाट सुने। कोही कोही बाइबल शिक्षकहरू यो खण्डनलाई पाउलको फेलिक्सको अगाडि बचाउको सफाई हो भन्छन्। म यो कुरासँग असहमत छु। पाउल आफैलाई बचाउनको निम्ति सफाई दिइरहेका छैनन्। तिनी के गरिरहेका छन् भने, यस मानिसलाई ख्रिष्टको गवाही दिइरहेका छन् र उसलाई ख्रिष्टमा जित्न कोशिश गरिरहेका छन्। अमित्र, शास्त्रले यस मानिस फेलिक्सलाई त्यति नराम्रो व्यक्तिको रूपमा पेश गर्दैन जस्तो कि ऐतिहासिक पुस्तकले उसको बारेमा दिन्छ। तर मित्र, तिनी निश्चय नै दुर्जन दुष्ट व्यक्ति थिए। यस व्यक्तिको बारेमा जान्न हामीले त्यस दिनको रेकर्डको हेर्नै पर्छ। मित्र, फेलिक्स अति नै भ्रष्ट, निच, अधमी व्यक्ति थिए, जे आफ्नो क्रूरताद्वारा उच्च स्थानमा पुगेका थिए, जो तिनी भोगविलासिता र मोज बजामा आफ्नो जीवन दिने व्यक्ति थिए। रोमी इतिहासकार टासिटस उसको बारेमा यो बताउँछन्, सम्पूर्ण दूर चरित्रता र क्रूरताद्वारा दासको आत्माले राजाको अधिकारको अभ्यास गर्थे। यही व्यक्तिको हातमा पावल परेका थिए, तापनि शास्त्रले तिनलाई निन्दा गर्दैन।
उसको पत्नी द्रुसिला तिनको साथमा पावलको सुसमाचार सुन्न बसेकी थिइन्। फेरि इतिहासले यो स्त्रीको पनि हामीलाई केही विवरण दिन्छ। यो स्त्री हेरोद अग्रिप्पा प्रथमको छोरी थिइन्। तिनको पिताले प्रेरित याकुबलाई मारेथे। हामीले यो पहिले नै प्रेरित 12 अध्याय 1 र 2 पदमा देखिसकेका छौं। अनि तिनको बडा बाले बप्तिस्मा दिने युहानालाई, अर्थात हजुरबुवाले बाजेले बप्तिस्मा दिने युहानालाई मारेथे। अनि यस स्त्रीको हजुरबुबाले प्रभु येशूलाई मार्न प्रयास गरेका थिए। यो दुर्जन अधमी दम्पती फेलिक्स र द्रुसिला अति नै उच्च स्थानमा छन्। तिनीहरू सम्भवत कुनै पनि स्थानमा कहिले पनि जाँदैनथे जहाँ सुसमाचार प्रचार गरिन्थ्यो। अमित्र, तैपनि तिनीहरूलाई यहाँ अति नै ठूलो अवसर दिइएको छ यस विशेष परिस्थितिमा सुसमाचार सुन्ने। तिनीहरूले संसारको सबभन्दा महान प्रचारकलाई व्यक्तिगत अन्तर्वार्ता दिने अवसर पाएथे।
परमेश्वरले तिनीहरूलाई व्यक्तिगत सन्देश दिनुहुन्छ। तिनीहरूको राजमहल चर्च बन्द छ र तिनीहरूको सिंहासनहरू लगभग विलाप गर्नेहरूको बेन्च बन्द छ।
ओ परमेश्वरको अद्भुत महान अनुग्रह यी दुईजना दम्पतिलाई मौका दिँदछ। तिनीहरूलाई उद्धारको प्राप्त गर्न अवसर दिइएको छ। स्वर्गको ढोका खोलिएको छ र त्यहाँभित्र प्रवेश गर्नलाई अवसर र मौका दिइएको छ।
यो चाहिँ दोस्रो भजनको परिपूर्णता हो, जहाँ भनिएको छ भजन संग्रह 2:10 पदमा, यसकारण हे राजा हो, बुद्धिमान हो, हे पृथ्वीका न्यायाधीश हो, शिक्षा लेऊ।
यो मलाई यस्तो देखा पर्दछ कि यी दुई दम्पतिले पाउलको सुसमाचारको कुरा अति नै चाख लिएर सुने। यस्तो देखिन्थ्यो कि फेलिक्सले ख्रिष्टको निम्ति आफ्नो निर्णय बनाउँछन्, तर तिनले यो गर्दैनन्।
उसले अर्को सुविधाजनक समय पर्खन चाहन्थे।
मेरो मित्र, ढिट पापीले सुसमाचार सुन्ने कहिले पनि सुविधाजनक समय पाउने छैन।
मानिसले ठिक समयको तोक्दैन, तर परमेश्वरले तोक्नुहुन्छ। पाउलले धार्मिकता स्वयं र पछि हुने इन्साफको बारेमा बहस गरे अनि यसले अति नै सुन्दर सन्देश बनाउँदछ।
म विचार गर्दछु कि यहाँ उल्लेख भएको धार्मिकता व्यवस्थाको धार्मिकता हो जुन मानिसले प्राप्त गर्न सक्दैन।
अर्को शब्दमा, व्यवस्थाले मानिस पापी हो भनी प्रकट गर्दछ अनि उसले अरू त के परमेश्वर कहाँ ग्रहण हुने कानूनी वा वैदिक धार्मिकता पनि पेश गर्न सक्दैन।
पापीसँग परमेश्वरको अगाडि उभिनको निम्ति कानूनी धार्मिकता हुनै पर्छ अनि यो तिनी स्वयंले आफ्नो निम्ति प्रबन्ध गर्न सक्दैन।
त्यसकारण परमेश्वरले प्रभु येशू ख्रीष्टमा प्रबन्ध गरिदिनुभयो।
यो चाहिँ धार्मिकताको पोषक हो जुन ती मानिसहरूमाथि पोषक जस्तो आउँदछ जसले ख्रीष्टमा आफ्नो विश्वास र भरोसा राख्दछ।
त्यो नै धार्मिकता हो।
रोमी 3:22 पदले भन्छ, किनभने प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता प्रकट भएको छ, किनकि त्यहाँ कुनै भेद छैन।
पाउले यस मानिससँग व्यवस्थाको धार्मिकताको बारेमा बहस गरे जुन तिनले भेट्न सकेन, पूरा गर्न सकेन, र त्यो धार्मिकता जुन ख्रीष्टले पापीलाई प्रबन्ध गरिदिनुहुन्छ जसले आफ्नो विश्वास उहाँमा राख्छन्।
यसपछि पाउल स्वयंको बारेमा कुरा गरे जुन आत्मस्वयं हो।
फेलिक्स त्यो व्यक्ति थिए जो भोगविलास र क्रूरताद्वारा प्रभुत्व गरिएका थिए।
यी दुई फेलिक्स र ढुसिला पापमा रहेका महान पापीहरू थिए र वास्तविक स्वतन्त्र के हो, वास्तविक आजादी के हो जानेका थिएनन्।
त्यसपछि पाउल पछि आउने इन्साफको न्यायको बारेमा बताए जुन प्रकाश 20:11-15 पद अनुसार श्वेत सिंहासनको न्याय हो।
मित्र, आज पापहरू या त तपाईँमा छ या ती पापहरू ख्रीष्टमा छन्।
आज तपाईँका पापहरू या त तपाईँ स्वयंमा छ या ती पापहरू ख्रीष्टमा छ।
यदि तपाईँको पापहरू ख्रीष्टमा छन् भने, यदि तपाईँले आफ्नो विश्वास र भरोसा उहाँमा राख्नु भएको छ भने, तब उहाँले तपाईँहरूको पापहरूको करिब 2000 वर्ष अघि नै तिरिसक्नु भएको थियो। पापको ज्याला मूल्य र त्यसको ऋणबाट तपाईँलाई चुक्ता गरिसक्नु भएको थियो
र यसको न्याय अब कति पनि पछि आउने इन्साफमा न्यायमा पाउनुहुने छैन,
किनभने तपाईँले ख्रीष्टमा विश्वास गर्नुभएको छ जसले तपाईँको पापहरूको दण्डको चुक्ता गर्नुभएको छ।
तर यदि तपाईँका पापहरू अझै तपाईँमाथि छन् भने, तब त्यहाँ दण्ड वा इन्साफ वा न्याय आउनलाई बाँकी नै छ।
मानिसहरू पछि आउने इन्साफको बारेमा सुन्न चाहँदैनन् अनि फेलिक्स र द्रुसिला पनि सुन्न चाहँदैन।
यदि तपाईँका पापहरू ख्रीष्टमाथि छैनन् भने, मतलब यदि तपाईँले उहाँलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुभएको छैन भने, तब तपाईँ न्यायको निम्ति अगाडि खड़ा हुन गइरहनु भएको छ।
तपाईँले अहिले यो सुसमाचारको बन्द गर्न सक्नुहुन्छ, तर त्यसले अन्तिममा आउने न्याय वा इन्साफको रोक्न सक्दैन।
तपाईँ अन्तिममा इन्साफको निम्ति न्यायको निम्ति खड़ा हुने सत्यताबाट वञ्चित हुन सक्नुहुन्न।
अमित्र, फेलिक्स र उनकी पत्नी द्रुसिलाले यस मार्ग अर्थात ख्रिस्टियन धर्मको विषयमा अझ धेरै सुन्नलाई इच्छा गरे,
खास गरी परमेश्वरलाई खोज्नको निम्ति होइन, तर केही नयाँ कुरा सुन्नको निम्ति मात्र। पावलसँग गफगाफ गरौं भनी उनीहरूले पावललाई डाकी पठाए।
त्यसकारण पाउले धार्मिकता स्वयं र भावी इन्साफको विषयमा भन्न लागे, तब फेलिक्स आत्तिएर भन्न लागे, भो भो भो,
अनि यी तीन कुराहरू तिनीहरूलाई सुन्न आवश्यकता थियो।
मित्र, जब परमेश्वरले हाम्रो पापहरू देखाउनुहुन्छ,
तब फेलिक्सले जस्तै हामी डराएर धेरै समय यसो भन्छौं, भो भो, पछि कुरा गरौंला,
अनि यसो गरेर हामी पश्चाताप गर्ने र क्षमा पाउने मौका गुमाउँछौ। फेलिक्स किन डराए? किनभने उनी एकजना दुष्ट, भ्रष्ट र पापी मानिस थिए। मित्र, आफ्ना पापहरू छोड्न चाहेनन् उनले, र साथै उसले परमेश्वरको इन्साफको न्यायको सामना पनि गर्न चाहेनन्। परमेश्वरको इन्साफको सामना गर्न पनि चाहेनन्। हामीले आफ्नो पापको लागि पश्चाताप गर्नुपर्छ। हामी फेलिक्सले जस्तै त्यसो नभनौं, अहिले होइन, भोलि मात्र विचार गरौं। कारण चाहिँ मुक्तिको दिन अहिले हो, भोलि ढिलो हुन सक्छ। 26 र 27 पदमा भनिएको छ, पाउलबाट कतै रूपियाँ मिलिहाल्ला कि भनी उनले आशा पनि गरेका थिए। यसकारणले पनि उनले तिनलाई घरिघरि डाकी कुराकानी गर्ने गर्थे। तर दुई वर्ष पछि जब फेलिक्सको बदलीमा पर्कियस फेस्टस आए, तब फेलिक्सले यहुदीहरूलाई खुशी राख्नको निम्ति पाउललाई झ्यालखानमै राखेर गए। मित्र, यो पदबाट हामी यो कुरा थाहा पाउँछौ कि फेलिक्स कति धेरै भ्रष्ट, दुष्ट राजनैतिज्ञ थिए। तिनले अन्तिमसम्म पाउललाई छोडेनन्। आखिरमा तिनको बदली भयो। तिनको चाहे कुनै ठाउँमा बदली होस् या तिनले पाउललाई कैदमा छोडिराखोस्, यसमा चिन्ता लिने कुरा केही छैन। तर विशेष दयनीय कुरा यो हो कि तिनले सुसमाचार सुन्ने अवसर पाए, प्रभुमा विश्वास गरी पश्चाताप गर्ने समय पाए, तर तिनले उहाँलाई आफ्नो व्यक्तिगत जीवनमा उद्धारकर्ताको रूपमा अप्नाएनन्। आफ्नो पापको पश्चाताप गरेर, ओ कस्तो दयनीय अवस्था!
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847353679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।